नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। राजाको निरंकुशता सँगै मुलुकमा निरंकुशता बढ्दै गएको सन्दर्भ लिएर जनआन्दोलन भयो। त्यसै गरी माओवादीले 10 वर्ष भन्दा बढ़ी सशस्त्र द्वन्द सञ्चालन गर्यो। त्यसबीचमा मधेसमा भएको उत्पीड़न लगायतका विषय उठेर मधेस आन्दोलन भयो। यी समस्त आन्दोलनहरूको बलमा मुलुकमा राजनीतिक परिवर्तन भयो र मूलत मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा गयो। त्यसलाई संस्थागत गर्न 2072 असोज 3 गते संविधान जारी भयो। त्यो संविधान जारी भएको 9 वर्ष पूरा भई भोलि 10 वर्ष लाग्दैछ। आज हामी संविधान दिवसको पूर्व सन्ध्यामा संविधानका सन्दर्भमा उठेका प्रश्नहरू, संविधानको समीक्षा, पछिल्लो समयमा दलहरूले संविधान संशोधनका बारे गरिरहेको कुराहरू र मूलत संविधान संशोधनलाई नै मूल बुदा मानेर प्रमुख दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले बीचको गठबन्धन, आगामी दिन लगायतका विषयमा अन्तरसंवादमा कुराकानी गर्नेछौ। राजनीति शास्त्री प्राध्यापक डाक्टर लोकराज बराल हामीसँग कुराकानीमा हुनुहुन्छ। डाक्टर साहब, हजुर, 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 डाक्टर साहब, स्वागत छ यहाँलाई।
धन्यवाद।
अब जुन रूपमा जनआन्दोलन माओवादीको हजुर र मधेस आन्दोलनको बलमा आएको परिवर्तनलाई संस्थागत गर्न हामीले संविधान बनाएको, संविधान जारी गरेको पनि अब 9 वर्ष पूरा हुँदैछ, 1 दशक लाग्दैछ। अब यो बीचमा चाहिँ संविधानको समीक्षा गर्नु पर्यो, संविधानको संशोधनको विषयहरूलाई पनि अलि महत्व दिनु पर्यो भनेर दलहरू आफै नै पनि अग्रसर भइरहेका छन्। विभिन्न क्षेत्र सम्बद्धहरूले त यो विषय पहिलादेखि नै उठाइ नै रहेका थिए। संविधानको अहिलेसम्मको यात्रालाई यहाँले कसरी हेर्नु भएको छ?
अब यो संविधान त के हो भने, अब हेर्यो यतो हेर्दा एउटा कागजको खोसो मात्रै हो, तर यो एउटा ठुलो ठुलो दस्तावेज पनि हो। जनताले सङ्घर्ष गरेर ल्याएको, जीवनभरि बलिदान गरेर ल्याएको एउटा त्यत्रो ठुलो कुरा पनि हो। त्यसकारणले राजनीतिक दलहरूले आफूलाई अनुकूल परेन, अप्ठ्यारो पर्यो, काम यताउति गर्दाखेरि आफ्नो स्वास्थ्य पूर्ति गरेन भनेर संशोधनको कुरा उठाउनु एउटा कुरा हो। अब संविधानलाई ट्रायलै गरेका छैन। अब अमेरिकाको संविधान 250 वर्षसम्म चलिरहेको, खालि कतिवटा खालि अलिअलि संविधान संशोधन भएको छ। यहाँ चाहिँ संविधान लागू गरेका छैन, 1-1.5 वर्ष भएपछि 2 वर्ष भएपछि संविधानले काम गरेन, यो गरेन भन्ने, नाच्न जान्दैन, आँगन टेढो भने जस्तो, आफू दलका नेताहरूमा जुन प्रतिबद्धता छैन, सैद्धान्तिक निष्ठा छैन, अनि त्यसपछि मर्यादा छैन, मर्यादित एउटा शासन व्यवस्था दिन सक्दैनन्, अनि संविधान संशोधन गर्नुपर्छ भन्ने छ। अब कतिवटा कुराहरूमा चाहिँ केही कुराहरू गर्दाखेरि हडबडीका साथ संविधान ल्याएको छ, एकदम त्यसमा त्यत्रो ठुलो बहस भएन। अब हुन त देशव्यापी रूपमा के अरे जनमत खोज्ने काम पनि भयो भनेको थियो, तर लागू गर्दाखेरि हडबडीका साथ त्यो लागू भएको छ। त्यस कारणले कतिवटा केही प्रावधानहरू, अहिले व्यवहारमा देखिएका त्रुटिहरूलाई संशोधन गर्न सकिन्छ, तर संविधानको मूलत रूपमा एउटा 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 स्पिरिट हो, एउटा टेम्पेरामेन्ट हो। संविधान कागज संविधान त जहाँबाट पनि कपी गर्न सकिन्छ, जुनसुकै संविधान राम्रो ल्याए पनि कपी गर्न सकिन्छ, तर टेम्पेरामेन्टै छैन, त्यो लगावै छैन, संस्कारै छैन भने त जसोसुकै संविधान ल्याए पनि काम लाग्दैन। त्यसकारणले मैले अहिले नि संविधानै असफल भयो, यो कामै लागेन भन्नुभन्दा पनि राजनीतिक दलका नेताहरू असफल भएका हुन्।
डाक्टर साहब, अब जस्तो यहाँले शब्द निकाल्नुभयो हतारमा बनाइयो भनेर, अब हामीले के त्यो चाहिँ भनौँ न 2064 देखि 2072 सम्म 8 वर्ष त अब त्यो संविधान सभा भनेको संविधान बनाउनेकै लागि मूल कुरै संविधानमा, छलफलै संविधानमा, सबै कुरा संविधानमा, थुप्रो पैसा खर्च भयो, तल तलसम्म नेताहरू जानुभयो हाम्रो संविधानको सुझाव लिन भनेर, अब किन के कारणले त्योभन्दा पनि अझै 59-60 देखि नै कुरा गरौँ, 61-62, अब 63 अन्तरिम संविधान आयो, अब यत्रो समय त हामीले संविधान बनाउनै लगायौँ, फेरि हतार कसरी भयो, हतारमा किन बन्यो?
हतार किन भने यत्रो गर्यौँ ठुलो एक्सर्साइजहरूको, अब एउटा असफल भयो, एउटा संविधान सभा असफल भएर फेरि अर्को चुनाव गर्नु पर्यो, दोहोरो खर्च पनि भयो, दोहोरो दुःख पनि भयो, अनावश्यक रूपमा चाहिँ त्यो पहिले नै परिकल्पना नगरेर, चिन्तन धेरै नगरेर, त्यसमा बहस प्रत्येक दफा दफामा शब्द शब्दमा बहस गरेर त्यसरी ल्याएको भए हुन्थ्यो। उहाँहरू चाहिँ खालि संविधान अब राजनीतिक कारणले गर्दाखेरि संविधान चाहिँ संविधान सभा असफल भयो, फेरि दोस्रो संविधान सभा पनि काम लागेन, राजनीतिक दलका नेताहरूको नेतृत्वमा त्यो बाताउने भएन, एउटा चाहिँ तटस्थ सरकार जस्तो भनेर राज रेमीको केही अध्यक्षतामा चाहिँ गठन गरेर ल्याइयो। गर्दाखेरि सबै कुराहरू भयो, छ सात वर्ष आठ वर्ष टाइम लागे पनि त्यो संविधान निकाल्ने बेलामा जुन हडबडी भयो, कतिवटा मुद्दाहरू चाहिँ त्यसलाई चाहिँ एड्रेस गर्न सकिन्थ्यो, तर त्यो अहिले अब अहिले हडबडीमा कतिवटा भयो, तर हडबडीमै ल्याएको भए पनि मूलत रूपमा अब कहीँ प्रावधानहरूमा तलमाथि हुनसक्छ, मूलत रूपमा संवैधानिक संविधान नराम्रो होइन, जनता सार्वभौम सत्ता सम्पन्न छन्, त्यसका के अरे गणतन्त्रात्मक व्यवस्था भनेको छ, गणतन्त्र भनेको उच्चतम व्यवस्था हो लोकतन्त्रको, किनभने त्यो नै त्योभन्दा ठुलो प्राप्ति अर्को हुनै सक्दैन, जनताले आफूले आफूलाई दिएको संविधान भन्ने जुन हो सोभरेन्टी अफ द पिपुल, जनता नै सार्वभौम सत्ता सम्पन्न छन् भन्ने कुराहरू हो, त्यो सबै कुराहरू संविधानमा छ, तर केही केही यो कार्यान्वयन गर्दाखेरि जस्तो समावेशीकरणको कुराहरूमा अनि यो समानुपातिको कुराहरूमा स्वार्थ राजनीतिक दलका नेताको स्वार्थ पूर्ति गर्ने साधनका रूपमा भयो क्या, जसलाई मन पर्यो जसलाई ल्याइदिएछ त्यसको स्पिरिट एकातिर छ, भावना एकातिर छ, काम गराइ चाहिँ अर्कोतिर छ, यसले गर्दा मात्रै केही गडबडी भएको हो, नभए मूलत रूपमा समय हडबडीका साथ ल्याएको भएको भए पनि संविधान मूलत रूपमा नराम्रो छैन, त्यहाँभन्दा अरू हुने कुरा के छ र, त्यहाँ समावेश संसारका सबै सिद्धान्तहरू सबै त्यहाँ समावेश भएका छन्, लोकतन्त्रका आधारभूत कुराहरू त्यहाँ समावेश भएका छन्, त्यो अर्कै कुरा हो, तर अब कतिवटा कुरा गुनासोहरू कतिको गुनासाहरू पनि रहे, ससानो कुराहरूमा गुनासाहरू रहेका छन्, अब त्यत्रो आयोगहरू गठन गरियो यो संहिताको लागि, त्यसको पनि केही काम लागेन, भरे गर्ने बेलामा आफै नेताहरू मिलेर चाहिँ सातवटा प्रान्तहरू बनाएका छन्, यसरी मैले हडबडी भनेको यो कारणले भनेको हो।
डाक्टर साहब, अब यो जुन यहाँले उल्लेख गर्नुभयो, अब मूल रूपमा संविधान चाहिँ अहिले जसरी संशोधनको कुराहरू आइरहेको छ, के संशोधनको कुराहरू अहिले आउनै हतार भयो कि अब संशोधन गरेर
कुराहरू केही कुराहरूमा संशोधन संविधान संशोधन गरेर मात्रै पनि हुँदैन, तब स्पिरिटै छैन कमिटेपट्टि, सबभन्दा ठुलो चाहिँ यो लोकतन्त्र चलाउने भनेको दल र दलका नेता नेताहरू कस्ता छन्, कति प्रतिबद्ध छन् सिद्धान्तमा, अब यहाँ त सिद्धान्तलाई रणनीतिको रूपमा प्रयोग गरिएको छ, कहीँ अब भनौँ न अब यही कतिवटा मूलभूत कुराहरूमा सम्झौता गर्ने कोसिस गरिएको हुने जस्तो यो के अरे सेक्युलरिजमको बारेमा भनौँ न धर्मनिरपेक्षताको बारेमा, अब त्यो क्लियर अहिलेको लोक आधुनिक लोकतन्त्रमा धर्मनिरपेक्षता भनेको ठुलो सिद्धान्त हो, संसारमा धेरै ठुलो लडाइँपछि धेरै ठुलो झगडापछि त्यो 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 सिद्धान्तलाई अप्नाइएको छ, राज्यको कुनै आफ्नो हुँदैन, सबै धर्म बराबर छन्, सबै जनता बराबर छन्, सबै भाषाभाषी बराबर छन्, सबै जातिहरू बराबर छन्, त्यसमा कुनै भेदभाव हुँदैन भन्ने दृष्टिकोणबाट यो ल्याइए, सबैलाई मिलाउने समावेशीकरण गर्ने दृष्टिकोणबाटै त्यो सिद्धान्त पनि आएको छ, तर त्यसैमा पनि त कति सम्झौता बल्ल 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 यतिजना नेताको अडानले गर्दाखेरि त्यो अडेको हो, नभए त्यो त्यो पनि चिप्लिन्थ्यो, त्यो पनि चिप्लिन्थ्यो, कतिसम्म गएर प्रतिबद्धता जाहेर गरेको भनेर अहिले पनि त्यहाँ काम लाग्ने नेताहरूले लेखेकै छन् बोलेकै छन् कि यो त जस्तो अब हिन्दू राष्ट्र बनाउनुपर्छ भनेर चाहिँ कहीँ कोहीसँग गएर चाहिँ वचन दिने अनि फर्केर आएपछि चाहिँ होइन फलानाले मानेन भन्ने पनि नेताहरू छन् यहाँ, त्यस कारणले यस्तो खालको सिद्धान्तप्रति प्रतिबद्धता निष्ठा अनि त्यो स्पिरिट के हो त्यसलाई बुझेर गर्नुपर्ने हो, संविधान भनेको त के हो र एउटा कागजको एउटा डकुमेन्ट त हो नि, तर त्यसलाई त्यसको भावनालाई कसरी लागू गर्ने भन्ने कुरामा त्रुटि छ, संविधान नै लाई मात्रै गाली गरेर दोष दिएर अर्को संविधान ल्याएर परिवर्तन ल्याएर, परिवर्तन त नेपालमा संसारमा सबभन्दा धेरै परिवर्तन भएको छ, छ सातवटा संविधान आइसक्यो अहिलेसम्म त लागू हामीले हामीले स्थायित्व दिनु पऱ्यो नि त्यसलाई, त्यस कारणले केही कुराहरू जस्तो समावेशीको कुराहरूमा लागू गर्दाखेरि उहाँले त्रुटि गर्नुभएको छ, त्यो त्यसलाई सपार्नुपर्छ, अब त्यसमा केही तलमाथि पार्नु छ, केही अलिकति संशोधन गर्नु छ, राम्रो पार्नु छ भन्ने त्यसलाई संशोधन गर्ने हो, अरू मूलभूत कुरामा संशोधन गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
डाक्टर साहब, अब जस्तो हाम्रो समस्या चाहिँ के हो त डाक्टर साहब? नियतको समस्या हो कि अब पछिल्लो दिनमा नेताहरूले कहीँ न कहीँ अलि अर्थसँग जोड्न थाल्नु भएको छ, होइन? हामी उदार त छौं तर हामीसँग पैसै छैन, हामीलाई दिन त मन छ, हामीलाई सबैलाई अधिकार दिन मन छ, मुलुकले धान्नै सक्दैन भन्ने खालका कुराहरू पछिल्लो दिनमा आइरहेका छन्। यद्यपि हामीले संविधान यति धेरै उदार बनायौं कि मौलिक हक हेर्ने हो भने त्यो चाहिँ अब सबै सरकारले गरिदिन्छ भने जस्तो, तर रिजल्टमा त छैन के पनि।
रिजल्टमा केही छैन, अनि संविधान र फटाफटा सबै छन्। अब अहिले संहिताकै कुरा गर्दाखेरि अब प्रदेश सरकारहरूको बारेमा यो 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 काम भनेर संविधानले विभाजन गरेको छ, केन्द्रको यति हो, प्रदेशको यति हो, स्थानीय तहको यति हो भनेर सबै विभाजन गरिएको छ। त्यो अनुसारको संहिता पनि लागू गर्न खोज्ने अनि 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 दिन पनि नचाहने। यहाँ काठमाडौँमा केन्द्रित यो नेपालको के हो भनेदेखि मनोवृत्ति चाहिँ के भने, ऐतिहासिक रूपमा हामीले हेर्नुपर्छ कि यो सेन्ट्रालिटी अफ काठमाडौँ भन्छौँ, काठमाडौँ केन्द्रीकृत व्यवस्था हो, केन्द्र काठमाडौँमै केन्द्र सबै हो। एउटा पिउन भर्दा हामी अब बाहिर जिल्लाको मान्छे यहाँ केही एउटा सानो काम गर्दा पनि यहाँ आउनुपर्ने, लोकसेवा दिँदैन भने अथवा फलानु गर्न पनि जे गर्दा पनि काठमाडौँ नै नहुने। काठमाडौँमा शासन सत्ता शक्ति चाहिँ केन्द्रित गरेर बस अहिलेसम्म चल्दै आएको, ऐतिहासिक रूपमा चल्दै आएको, त्यो त्यसबाट मुक्ति हामी पाएका छैनौँ। हाम्रो मनोवृत्ति अनि अब त नेताहरू आए, यत्रो सङ्घर्ष गरेर आएको, यत्रो त्याग तपस्या दुःख सुख गरेर आएका नेताहरूमा बुद्धि आउला भनेको त्यो अनुसारको भयो। त्यस कारणले हाम्रो त्यो गर्ने शैली अथवा प्रतिबद्धताको कमी हो र त्यो केन्द्रीकृत मानसिकताबाट मुक्ति पाउन नसकेर कतिवटा कुराहरू चाहिँ बिग्रेका छन्। अब अब खडा पनि गर्ने अनि खर्च गर्न पनि सकिँदैन, पैसा पनि छैन भन्नु त मिल्दैन, कि त पहिले नै राम्रैसँग विकेन्द्रीकरण गरेको भएदेखि, जनस्तर तल छोडिदिएको भएदेखि, यहाँदेखि शक्ति चाहिँ यहाँबाट अलिकति तल चाहिँ डेलिगेट गरिदिएको भएदेखि यो अवस्था आउँथेन। अब भएन, संहिता ल्याएका छौँ, त्यसलाई पनि प्रयोग गर्न दिँदैन, आफै दिँदैनौँ, काठमाडौँमा बस्नेहरूले नै दिँदैनन्। कतिवटा चिफ मिनिस्टरहरूले म त के मेरो के काम छ र बाँदरको पुच्छर लौरो न हतियार जस्तो पनि भनेका छन्। त्यो
अनि डाक्टर साहब, जस्तो डाक्टर साहब, अब यो केन्द्रीकृतको कुरा गर्दाखेरि अब वास्तवमा काठमाडौँमा त अब आएर गोर्खाबाटै आएर राजाहरूले पनि गोर्खाबाटै आएर यहाँ शासन गरे। अब अहिलेका शासकहरू भनौँ या नेताहरू भनौँ हाम्रा जो जसले मुलुकलाई सञ्चालन गरिरहनु भएको छ, उहाँहरू पनि त मूल रूपमा त काठमाडौँका हुनुहुन्न, कोही डडेलधुराका, कोही पोखराका, कोही विराटनगरका, कोही सल्यानका, ताप्लेजुङका, झापाका। तर यो काठमाडौँ केन्द्रित यो किन भयो, यो यहाँको अनुभवले के भन्छ, यस्तो किन हुन्छ?
त्यो राजनीतिक संस्कार जुन डेमोक्रेटिक कल्चर जुन हो, संहिताको जुन संस्कार हो, संस्कारै छैन भने कुनै व्यवस्था चल्दैन, कुनै लोकतन्त्र चल्दैन। जस्तै अमेरिकामा देख्नु भएन, आज ट्रम्प जस्तो मान्छे एउटा त्यस्तो मान्छेले पनि त्यहाँ कस्तो एउटा धनुकालीको रूप जस्तो गर्छ, म तानासामा थुनिदिन्छु भन्छ, फलाल्नु भन्छ, त्यो त्यसको संस्कार नभएको त्यस्तो मुलुकमा त त्यो हालत भइरहेछ आज भने। अब हामी त हाम्रो नेताहरू हामी सबै हामी पनि त्यो केन्द्रीकृत मानसिकताबाट शक्ति यो पैसा शक्ति भन्ने कुरा मान्छेले हतपत दिँदो रहेछ, कि त त्यसमा पनि झगडा गरेर लडाइँ गरेर लिनु पर्दो रहेछ। अब अहिले यस्तै अवस्था भएको छ किनभने संविधानमा भएको प्रावधानसम्म लागू गरेका छैनौँ, अनि संविधानलाई त्रुटि कसरी भन्ने, संविधानले गर्न दिएन भनेर कसरी भन्ने, भएका प्रावधान लागू गर, त्यही स्पिरिटमा जाऊ, केन्द्रलाई पनि हलुका हुन्छ, त्यो पैसा त्यही बाँड्ने, बाँकी पैसा त छँदैछ, त्यो पैसा बाँड्ने त हो, अलिकति कम खर्च गर, केही तहहरू घट्नुपर्छ भने त्यसलाई घटाउँछ, अर्कै कुरा हो, तर स्पिरिटै भएन। अब स्पिरिट छैन भने संविधान चल्दैन, कागजको त्यो लेटर अनि स्पिरिट भन्छ नि, खालि लेखेर देखेर डकुमेन्टमा त हेरेर त हुँदैन, त्यसको स्पिरिट अनुसार चल्नु पर्यो नि, त्यो त्यो स्पिरिट छैन। त्यस कारणले जो आए पनि चाहे झापाबाट आएका हुन्, इलामबाट आएका हुन्, चाहे सल्यानबाट, जडेलधुराबाट जहाँबाट आए पनि मनोवृत्ति चाहिँ केन्द्रीकृत छ हाम्रो, आफैमा राखौँ, आफै खाउँ, आफै मोज गरौँ भन्ने खालको लेखनाथको त्यो तरुण तपाईँमा छ नि, आफै सबै गरौँ भन्ने त्यो खालको प्रवृत्तिहरू छ क्या हाम्रो नेताहरूको, हामी सबैको त्यही प्रवृत्ति भइदियो।
त्यो त अब लड्न त लड्ने लडेकै हो होइन, राजासँग लड्यो, राणासँग लड्यो, अब काङ्ग्रेस र एमालेसँग लडेर माओवादीले काङ्ग्रेस एमालेका कार्यकर्तालाई आक्रमण गरेर आफ्नो शक्ति बलियो बनायो, एक अर्कासँग त लडि नै रहेका छन्, तर जनताले अधिकार त पाएनन्, अब फेरि लडिराख्ने, हामी चाहिँ अब सधैँ लडाइँ नै गरिराख्ने हो।
हामी अहिले धेरै निराशावादी पनि भएका छौँ, भएका मूल्याङ्कनलाई पनि राम्ररी मूल्याङ्कन पनि गर्न सक मूल्याङ्कन गर्न नसक्नुको कारण पनि राजनीतिक दलै हुन्, नेताहरू नै हुन् र हामी तथाकथित हामी बुद्धिजीवीहरू पनि हौ, हामी लय लयमा लाग्ने, हाहाकारमा लाग्ने, हो हल्लामा लाग्ने, परिवर्तनलाई रमाउने, लो अब अर्को व्यवस्था आउँछ, यो टिक्दैन अब भनेर चाहिँ एउटा सानो समस्या आयो भने त्यसैलाई चाहिँ जोडेर चाहिँ व्यवस्थै परिवर्तन हुन्छ भन्ने नै मनोविज्ञान, यो मनोविज्ञानले पनि नेपालमा काम गरेको छ, अस्थिरताको मनोविज्ञान, साइकोलोजी अफ इन्स्टेबिलिटी, अस्थिरताको मनोविज्ञानले पनि काम गरेको छ। अब व्यवस्था जान्छ, अब राजा आउँछन्, फलानु आउँछ, अब बङ्गलादेश हुन्छ, श्रीलङ्का हुन्छ, फलानु हुन्छ भनेर यहाँकै नेताले हामीले नै सबैले नै लेखेर बोलेर यहाँका सञ्चार माध्यम सबैले हामीले नै एउटा निराशा धेरै फैलाइदिएका छौँ। धेरै सकारात्मक कामहरू भएका छन्, यत्रो परिवर्तन भयो, तपाईँले भन्नुभयो कि यत्रो सङ्घर्ष गरेका छौँ हामी सबैले, त्यो त्यसमा हामी होमिएका हौँ, आज यत्रो संविधान आएको छ, गणतन्त्र आएको छ, जनताले दिएको संविधान छ, सबै त छ नि, तर त्यो गर्ने अलिकति के भने एउटा चाहिँ हाम्रो नेताहरू झन्डै स्वार्थमुखी भइदिए, त्यसले गर्दाखेरि जनतामा निराशा बढ्यो, अब निराशा आक्रोश भनेको जहाँ पनि छ, अहिले अमेरिकामा जानुहोस् न, अहिले अहिले त्यहाँको त्यो त्यहाँ यति ठुलो विभेद छ भनिन्छ, अब त्यहाँ त्यहाँ पनि छ आक्रोश, त्यो आक्रोशको स्वभावले गर्दाखेरि आक्रोशलाई प्रतिबिम्बित गर्नका लागि क्रम जस्ता मान्छेहरू त्यस्ता त्यस्ता मान्छे आइरहेका हुन्छन्, अथवा कोही यहीँ पनि भएका नेताहरूसँग चित्त नबुझेपछि नयाँ नयाँ मान्छेहरू आइरहेका हुन्छन्, अब अहिले भनौँ न केही केही पदहरूमा केही ठाउँ केही मान्छेहरू एकाएक हुलुक्क आएछ, स्वतन्त्रै पार्टी भन्नु के थियो र त्यही एउटा टेलिभिजनमा कराएको भरमा त्यो निराशा र आक्रोश फैलिएको भरमा मान्छेले मूल्याङ्कन गर्दैनन्, वा वा अब आए यिनीहरूले, किनभने पुरानो मान्छेहरूले गर्न नसकेनन्, उनीहरू स्वार्थी भयो भनेर नयाँ मान्छे खोजेका छन् जनताले,
त्यो त हो डाक्टर साहब, तर डाक्टर साहब
नयाँ खोज्नु भनेको परिवर्तन हो, नयाँ खोज्नु भनेको त्यो संविधान अथवा राजनीतिक व्यवस्थाको सफलता हो, तर के भनेदेखि त्यो मनोविज्ञानीले गर्दा राजनीतिक व्यवस्थामा अस्थिरता आउँछ भन्ने खालको छ, त्यसै भारतमा पनि भयङ्कर ठुलो अहिले असन्तुष्टि छ अहिलेको सरकारप्रति,
त्यहाँको अब जस्तो हाम्रो जुन यो चाहिँ प्रवृत्ति छ नि डाक्टर साहब, अब मूल रूपमा एक दिन अघिसम्म संस्थापक हुन्छ, उसैले सरकार चलाइरहन्छ, भोलिपल्ट सरकारबाट बाहिरिन पर्ने बित्तिकै अब यो देश बङ्गलादेश हुन्छ, श्रीलङ्का हुन्छ, अथवा अशान्ति हुन्छ, समस्या हुन्छ, यो चाहिँ यस्तो खालको भाष्य किन एउटा दल या एउटा नेताको मात्रै होइन, यो करिब करिब आम चाहिँ बनिसकेको छ, अहिले सरकारमा हुन्जेल शान्ति सुरक्षा व्यापक छ भन्नुहुन्छ हाम्रो गृहमन्त्रीजी, सरकार बाहिरिने बित्तिकै उहाँको पार्टी भोलिपल्टबाट यो शान्ति सुरक्षै भएन, खतम भयो, केही गर्न सकेन भन्नुहुन्छ, यस्तो खालको भाष्यलाई मानिसहरूले पत्याइदिएको भएर उहाँहरू अझै उत्साही भएर भनिरहनु भएको हो कि, अथवा यो किन यस्तो खालको प्रवृत्ति देखिरहेछ?
उहाँहरूको यही त हो, मैले अघि मैले भनेको कारण यही त हो, नेता भएपछि जस्तो सुकै कहिले काहीँ हुरी पनि आउँछ, हुन्डरी पनि आउँछ, अनेक किसिमको हुन्छ, त्यसलाई सामना गर्न सक्ने नै नेता हो, नभए साधारण जनता र नेतामा के फरक हुन्छ र, जस्तो सुकै परिस्थितिमा पनि उसले त्यसलाई सामना गरेर जनतालाई विश्वास दिलाएर निराशा भसक हटाएर यो केही होइन भन्न सक्नुपर्छ। अब यहाँ त वेबमा बग्ने क्या, हावामा बग्ने, जता जता हावा बग्यो उतै नेता बग्न थालेपछि, अनि अनसन कुरा मन्त्री भएका छन्, प्रधानमन्त्री भएका छन्, अनसन भाषण गरेका छन्, अनि उनीहरूको बढी समय चाहिँ त्यसैमै खर्च भएको छ, मूलभूत जनताका मूलभूत कुराहरूमा चाहिँ जनता के अरे सरकारका नेता अथवा जो होस् प्रधानमन्त्री त्यसतिर ध्यान छैन, अनि यस्तै हावादारी कुराहरू गर्नेमा लागेका छन्, र हाम्रो प्रायोरिटी के हो त्यो पनि थाहा छैन। सबभन्दा ठुलो कुरा के भने एउटा इमान्दारी त, अर्को चाहिँ डेलिभरी भएन, जनतालाई जनताले मिनिमम कुराहरू जुन आश गरेका हुन्छन्, भ्रष्टाचार भनौँ न, भ्रष्टाचार मुक्त बनाउँछु भनेर चाहिँ आफै अनि भ्रष्टाचारीहरूलाई आफैले संरक्षण दिइराखेका हुन्छन्, उनीहरूकै प्रतिरक्षा गरिराखेका हुन्छन्, भनौँ न कस्ता कस्ता मान्छेहरूको बारेमा तपाईँलाई हामीलाई थाहा छ कि तिनी प्रधानमन्त्री हुने मन्त्री हुने उनीहरूले नै त्यो रक्षा गरिरहेका हुन्छन्, उनीहरूले नै डिफेन्ड गरिरहेका हुन्छन्, त्यो नभए अनि आफूले पनि गल्ती गरेका हुन्छन्, आफूले गरेको चाहिँ सबै सदर त्यो चाहिँ राम्रो मैले राम्रै राम्रो गर भन्ने त्यो भूमि स्टेसनको कविता छ नि, घुम्ने घुम्ने मेजमाथि अन्धो मान्छे, त्यो त्यो मेजमा बसेपछि सबै थोक राम्रै देख्दो रहेछ, अन्ध मान्छे पनि सबै घुम्ने मेजमा चाहिँ अन्ध मान्छे त्यसले सबै के पनि के देख्छ त्यो। त्यस कारणले यस्तो अवस्था छ, नभए यो संविधानले संविधानको दोष फलानु व्यवस्थाको दोषै होइन, व्यवस्था एकदम ठिक छ, यहाँभन्दा ठुलो उपलब्धि केही हुनै सक्दैन, के गर्नु छ यसको, यसको विकल्प के छ त? अब तानासा ल्याउने, त्यो त्यो मुखिएको सडिएको राजतन्त्र फेरि फर्काएर ल्याउने, अनि त्यो आयो भने ए त्यो आयो भने यहाँ सबै सुनै सुन फल्छ त, मैले पनि देखेकै हो, हामीले भोगेकै हो। त्यस कारणले व्यवस्था त योभन्दा उच्चतम हुनै सक्दैन।
तर अब डाक्टर साहब हजुर हामी अन्तर्सम्वादमा छौँ, हामीसँग हुनुहुन्छ राजनीति शास्त्री डाक्टर लोकराज बराल, हामी संविधानको पूर्व सन्ध्यामा संविधान दिवसको पूर्व सन्ध्यामा संविधानको समीक्षा लगायतका विषयमा कुराकानी गरिरहेका छौँ। डाक्टर साहब अब समाधान चाहिँ के त, अब यो असन्तुष्टि छ, अराजकता अब बिस्तारै बढ्ला भन्ने खालको चाहिँ अब नेताहरूको धारणाहरू आइरहेछ, अब जनस्तरमा पनि करिब करिब अब त्यस्तै त्यस्तै अवस्था देखिन्छ, एउटा धार्मिक कार्यक्रममा जाँदा यहाँ चाहिँ ढुङ्गा हानिन्छ, अब अवस्था अलि असहज असहजतर्फ अगाडि बढ्ला जस्तो देखिँदैछ, यही बीचमा हामी संविधान दिवसमा छौँ, संविधानको समीक्षा गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने आवाजहरू पनि उठिरहेका छन्, अब समाधान चाहिँ कसरी निकाल्न सकिन्छ त डाक्टर साहब? अब अवस्था
समाधान यही भित्रै छ त, समाधान त यहाँ केही पनि छैन, समाधान त संविधानको संविधानको भावना अनुसार स्पिरिट अनुसार चल्ने, अनि सक्षम सरकार दिने, नेता जुन माथिको नेताहरू जुन छन् ती स्वच्छ हुनु पर्यो, त्यहाँ ती तिक्रम लाएर खालि आफ्ना मान्छे भर्ना गर्ने, आफ्नो श्रीमतीलाई आफ्नो नातादारलाई फलानालाई फलाना ठाउँमा पुर्याउने पावरमा पुर्याउने, यो पोलि जस्तो चाहिँ भागभन्डा गर्ने, आफ्ना मान्छेलाई चाहिँ जागिर दिने, कहाँ कहाँ त्यो मात्रै खेलमा लाग्ने हो भने अब यहाँ पनि उथलफुथल हुन्छ, तर उथलफुथल हुन्छ त्यसको मतलब प्रतिगमनतिर जान्छ भन्ने मलाई लाग्दैन। ओ त्यसको विकल्प के हुनसक्छ भन्न अहिले सकिँदैन, विकल्प एउटा निस्किन्छ प्रकृति प्राकृतिक एउटा नेचुरल रूपमा केही न केही
समाधान, एउटा
सकारात्मक के कुरा छ भने मेरो विचारमा मैले लेखि पनि सकेको छु, सकारात्मक के छ भनेदेखि अहिले मान्छेले आन्दोलन गर्छन्, यहाँ केही तलमाथि भयो भने पनि लोकतन्त्रको विकल्प मान्छेले देख्न छोडेका छन्। जस्तो बङ्गलादेशलाई भन्नुहोस् न, शासन त्यहाँकाले गरे, जसले विद्यार्थीहरूले भने सबैले भने परिवर्तन त भए पनि हामी आर्मीको शासन फेरि चाहँदैनौँ भने, श्रीलङ्कामा पनि हामी आर्मीको शासन चाहँदैनौँ भनेर त्यहाँ अर्को एउटा विकल्पको रूपमा एउटा के व्यवस्था ल्याए, त्यस्तो खालको चाहिँ एउटा चेतना आएको छ, बिस्तारै आउँछ। अब यहाँ अराजकबाट त केही पनि हुँदैन, एउटा केही त व्यवस्था हुन्छ, तर त्यो अवस्थामा जानुभन्दा पहिले त संविधान जुन छ भएकोलाई सुध्रिनु पर्यो, दल पार्टीका नेताहरू दलहरू कसरी बोल्नु पर्छ।
अहिले अहिले जसरी दुई ठूला दलले भनौँ न एउटा खालको अस्थिरता भयो, कहिले योसँग मिल्या छ कहिले त्योसँग मिल्या छ तेस्रो दल भनेर दुईटा ठूला दल मिले, अब दुईटा ठूला दल मिलेर होइन अब हामी चाहिँ यो समस्या समाधान गर्छौँ, मुलुकलाई आर्थिक विकासमा पनि लैजान्छौँ, संविधानमा केही केही चाहिँ समस्याहरू छ भने त्यसलाई पनि समाधान गर्छौँ भनेका छन्, अब उनीहरूले चलाएको सरकारको प्रारम्भिक दिनहरूमा मानिसहरू त्यति धेरै सन्तुष्ट त हुन सकेका छैनन्, यद्यपि उनीहरूले आम मानिसहरूलाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन्। डाक्टर साहबको दृष्टिकोणमा चाहिँ अहिले जुन सत्तामा यी ठूला दुई दलहरू सहभागी छन् उनीहरूले के अब मुलुकलाई अलि ट्र्याकमा लैजालान् भन्ने विश्वास गर्न सकिन्छ डाक्टर साहब?
अब लक्षण हेर्दा चाहिँ एउटा सकारात्मक के अहिले देखियो भने जुन बाँकी रहेकोमा एउटा कानुन पास भयो, एउटा एटीआरसी भनिन्छ नि,
हजुर हजुर हो,
त्यो 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 एउटा त्यस्तो त्यस्तो कुराहरू भएका छन्, तर जुन जुन स्तरको सरकार देखिनुपर्ने, मन्त्रीहरूको जुन कार्य क्षमता देख्नुपर्ने, प्रधानमन्त्रीको जुन क्षमता देख्नुपर्ने त्यो देखिरहेको छैन। अब आज एक सय दिनभन्दा बढी भइसक्यो, क्यार कति होइन,
हजुर हो हजुर,
त्यस कारणले त्यो क्षमता पहिले जस्तै त्यही त्यसै त्यसै उसै चल्या चल्ला लेखेर लेखेर गर्दाखेरि जनताले त्यसो होइन, सक्षम सरकार, तुष्ट सरकार, अलिकति भ्रष्टाचार मुक्त सरकार र अलिक 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 फास्ट गतिमा द्रुत गतिमा चल्ने सरकारलाई खोज्छन्, अनि त्यही अनुसार नेताहरूको बोलीचाली व्यवहार आश्वस्त पार्ने, जनतालाई आश्वस्त पार्ने काममा दलहरू लाग्नुपर्ने, सबै निराशा निराशालाई आफै बगिने बगिँदै जाने, तपाईँले भने जस्तो आज सरकारमा छ भोलिपल्ट अब भनौँ न यहाँ यस्तो हुन्छ र उस्तो हुन्छ बङ्गलादेश बनाइन्छु भने भन्ने त्यो खालको प्रवृत्ति पनि छ जुनसुकैको पनि। अरू अर्को कुरा के भने दल दल नेता माथि सचियो भने माथि टाउको सचमाबाट पानी हाल्यो भने जिउभरि पानी पुग्छ, त्यस गरी माथिबाट सचिँदै गएर संविधानको स्पिरिट अनुसार मजाले काम गर्ने योग्य मन्त्रीहरू राख्ने, सम्भव भएसम्म ठुल्ठुलो कुरातिर यो हो हल्लातिर नलाग्ने, नजाने इस्युलाई नउठाउने। अब यदि यति बेला कतिवटा इस्युजहरू छन्, अहिले विकासमा बढी ध्यान दिनुपर्नेमा अरू अहिले कहिले राष्ट्रवाद जगाउने काम हुन्छ, कहिले त्यहाँ यो नन इस्युजहरू
तर डाक्टर साहब यहाँले हजुर यहाँले अघि उल्लेख गरेको जस्तो अब टीआरसीकै सन्दर्भ भनौँ, प्रमुख तीन दलहरू मिले त्यसमा जो जो सम्बन्धित थियो भनौँ होइन, त्यसै गरी अब विधायन व्यवस्थापनको कुरा आइरहेछ, विधेयकहरू संसदमा गइरहेको छन्, कतिपय विधेयकहरू पारित पनि भएका छन्, कहीँ न कहीँ अलिकति ट्र्याक त देखिएको छ है, अर्थतन्त्रमा पनि अलिकति सकारात्मक सुधारहरू आइरहेको छ,
अलिअलि मान्छेले यसो छ नेपाली जनताबाट कस्ता छन् भने सजिला छन् क्या,
हजुर
सानो काम गरिदिनु भने अब तपाईँको घर अगाडि सानो एउटा कहिले भङ परिरहेको बाटोमा भङ परिरहेको हुन्छ अथवा पिच हुँदैन, ढिलो हुन्छ कहिले धुलो हुन्छ, त्यसमा ल्याएर अलिकति समय दिएर अलिकति टाल्ने बित्तिकै अलिकति पिच हालिदिने बित्तिकै आज त गर्दैछ भने हामी दङ्ग पर्छौँ। त्यस्तै बिजुली पहिले बिजुली लाउँदाखेरि अब बिजुली आउने भयो भन्दाखेरि बिजुली बल्ने भयो भन्दाखेरि एकदम दङ्ग पर्छौँ, त्यसैले सानो काम गर्दाखेरि जनता दङ्ग पर्छन्। र त्यो फेरि खतरा पनि के छ भने जनताहरू पनि भोलि सानो कुराले गर्दा नेपाल जस्तो सानो मुलुकको लागि चाहिँ के हुन्छ भने सानो समस्या पनि ठुलो रूपमा आइदिन्छ, सानो समस्याले हेर्दा सानो देखिन्छ तर त्यसैले परिवर्तनहरू गरिदिइराखेको हुन्छ, त्यहाँ पहिले त्यस्तो हुन्थ्यो। अब अलि त लोकतन्त्र आएको हुनाले त्यति सम्भव नहोला, पहिले त एउटा विद्यार्थी सानो आन्दोलन हुँदा स्ट्राइक हुँदाखेरि 50 रुपियाँ जस्तै हल्लिन्थ्यो,
हजुर डाक्टर साहब
राजाले जनसङ्ग्रह घोषणा गर्नु पर्यो,
हजुर डाक्टर साहब हजुर डाक्टर साहब यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो राजनीति शास्त्री प्राध्यापक डाक्टर लोकराज बराल, अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै मूल रूपमा संविधान समीक्षा गर्यौं। आज हामीले अन्तरसम्वादमा प्राविधिक मित्र शंकर भण्डारी र राजु छापासहित सन्तोष रेग्मी विदा हुन्छु, नमस्कार।